रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल र चीन बीचको उत्तरी नाका रसुवागढ़ीको मितेरी पुल पुननिर्माण कार्य शुरू। मौसम विज्ञान विभागले गर्ने मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली मनसूनजन्य विपद जोखिम न्यूनीकरणका क्षेत्रमा प्रभावकारी बन्दै र गाजाका केही क्षेत्रहरूमा रणनीतिक रूपमा सैन्य गतिविधि स्थगन गर्न इजरायलको निर्णय। अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा पानी नपर्नलाई भएको समस्यादेखि लिएर सरकार मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सम्मका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको शून्य समयमा सांसद सावित्री मल्लले तराई क्षेत्रमा वर्षायाममा पनि पानीको स्रोत सुक्दै गएको अवस्थामा सरकारले 8 जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र नहुने र त्यसका लागि राहतका आवश्यक काम गर्नुपर्नेमा सरकारको आकर्षण गराउनुभयो। सांसद घनश्याम रिजालले सरकारले सुशासनको कुरा गरे पनि अनधिकृत रूपमा स्वकीय सचिव नियुक्ति गर्ने गरेको उल्लेख गर्दै मन्त्रीहरूले पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्नुभयो। सांसद कृष्ण बहादुर रोकायाले रूकुम पश्चिममा पुरानो चौरजहारी विमानस्थलमा हवाई उडान बन्द भएको 6 वर्षसम्म पनि नखुलेको हुनाले तत्काल उक्त विमानस्थल सञ्चालनमा ल्याएर हवाई उडान शुरू गर्न माग गर्नुभयो। सांसद पदम बहादुर परियारले रोजगार का लागि कुवेत गएकी संगीता थापाले रोजगारदाताले मानसिक र शारीरिक तनाव दिने गरेको सामाजिक सञ्जाल मार्फत लेखिरहेको देखिएकाले तत्काल उद्धारका लागि सरकारसँग माग गर्नुभयो। नेपाल चीन बीचको उत्तरी नाका रसुवागढ़ीको मितेरी पुल पुनर्निर्माण शुरू भएको छ। गत असार 24 गते लेन्दे खोलामा आएको अकल्पनीय बाढ़ीले 10 मिटर चौडाई र 100 मिटर लम्बाईको पुलमा क्षति पुर्याएको थियो। चीन सरकारले पुल पुनर्निर्माण थालनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभएको छ। नेपाल चीन बीच आवत जावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरण अन्तर्गत चीन सरकारले बेली ब्रिज निर्माण गर्न पनि थालनी गरेको उहाँले जानकारी दिनुभएको छ। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरे स्थित सुनकोशी नदीमा निर्माण शुरू गरिएको पक्की पुल 5 वर्षदेखि अलपत्र परेको छ। काभ्रेपलाञ्चोकको कोशी पूर्व स्थित भूमलु गाउँपालिकाको सापिङका विभिन्न ओडा तथा बस्तीमा सड़कको पहुँच पुर्याउने उद्देश्यले विक्रम सम्वत 2077 भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो। निर्माण कम्पनीले उक्त पुलको काम समयमा नगर्दा भूमलुका हजारौं नागरिकले शास्ति खेप्नु परेको छ। लामो समयदेखि आकाशे पानी नपरेपछि मधेस प्रदेश सुक्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमीनमा सिंचाई तथा खानेपानीको संकट उत्पन्न भएपछि प्रदेश सरकारले डिप बोरिङ जडान गर्ने योजना शुरू गरेको छ। प्रदेशको ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेस प्रदेशका प्रत्येक ओडामा एउटाका दरले डिप बोरिङ जडान गर्ने योजना ल्याइएको हो। आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिप बोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन शुरू गरेको हो। जिल्ला विपद व्यवस्थापन समिति पर्साको बैठकले जिल्लामा खडेरीका कारण धान खेतीमा भएको नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। पर्सा जिल्लामा पछिल्लो समय पानीको अभावका कारण निम्तिएको संकटलाई समाधान गर्ने उद्देश्यका साथ सम्पन्न जिल्ला विपद व्यवस्थापन समितिको बैठकले किसानलाई क्षतिपूर्ति, गण्डक नहरको पानी व्यवस्थापन, डिप बोरिङ र खानेपानी समस्याको समाधानका लागि 8 महत्वपूर्ण निर्णय गरेको छ। बैठकले मधेसमा खडेरीका कारण धान खेतीमा भएको क्षतिको मूल्याङ्कन गर्न कृषि ज्ञान केन्द्रलाई जिम्मेवारी समेत दिएको छ। जल तथा मौसम विज्ञान विभागले गर्ने मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली मनसूनजन्य विपद जोखिम न्यूनीकरणका क्षेत्रमा प्रभावकारी देखिएको छ। कैलालीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
जल तथा मौसम विज्ञान विभागले गर्ने मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली मनसून जन्य विपद जोखिम न्यूनीकरणका क्षेत्रमा प्रभावकारी देखिएको छ। पछिल्लो समय 3 दिनसम्म मौसम पूर्वानुमान गर्दै आएको विभागले ठूलो मौसम प्रणालीको विकास हुँदै गएको अवस्थामा 5 दिन अगावै पूर्व सूचना दिने गरेको छ। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ मौसमविद रामप्रसाद अवस्थी विभागले गर्ने मौसम पूर्वानुमान र पूर्व सूचना विपद जोखिम न्यूनीकरणका क्षेत्रमा प्रभावकारी बन्दै गएको र त्यसले जनधनको क्षति कम गर्न सहयोग पुगेको बताउनुहुन्छ।
पूर्वानुमान र पूर्व सूचना विगत एक दशकदेखि चाहिँ प्रभावकारी बन्दै गएको छ। हामीले समुदाय स्तरमा गएर जुन पृष्ठपोषण लिन्छौँ त्यहाँ पृष्ठपोषणबाट पनि जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वानुमान र पूर्व सूचनाको उपयोग गरेर उहाँहरूले जनधनको क्षति चाहिँ न्यूनीकरण गरेको चाहिँ देखिन्छ।
मौसम विभागको कोहलपुर कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशको 70 स्थानमा मौसम मापन केन्द्र, 45 ठाउँमा जल मापन केन्द्र रहेका छन्। यसै गरी लुम्बिनी प्रदेशको 65 स्थानमा मौसम मापन केन्द्र तथा 15 स्थानमा जल मापन केन्द्र र कर्णाली प्रदेशको 70 स्थानमा मौसम मापन केन्द्र, 25 ठाउँमा जल मापन केन्द्र विस्तार गरिएको छ। यसरी विभिन्न स्थानमा रहेका मौसम तथा जल मापन केन्द्र मार्फत केन्द्रीय तथ्याङ्क प्रणालीमा प्राप्त हुने जानकारीका आधारमा विभागले मौसम पूर्वानुमान गर्ने र पूर्व सूचना दिने गरेको छ। विपद व्यवस्थापन एवं न्यूनीकरणका लागि सहयोग पुगोस् भनेर विभागले गर्ने मौसम पूर्वानुमान तथा पूर्व सूचना प्रति विश्वास र जनचासो बढ्दै गएको वरिष्ठ मौसमविद अवस्थीको भनाइ छ।
मौसम पूर्वानुमान सूचनाहरू पहिलाको भन्दा अहिले चाहिँ यसको विश्वसनीयता बढ्दै गएको छ। जनताहरूले आफैले पनि फोन गरेर जानकारी लिने गर्नुभएको देखिन्छ। यसले गर्दा जनचासो र यो प्रतिको विश्वास चाहिँ बढ्दै गएको छ।
जल तथा मौसम विज्ञान नीति 2081 बमोजिम हरेक स्थानीय तहमा कम्तीमा एउटा मौसम तथा जल मापन केन्द्र विस्तार गरी राष्ट्रिय तथ्याङ्क प्रणालीलाई थप व्यवस्थित एवं गुणस्तरीय बनाउन र मौसम पूर्वानुमान तथा पूर्व सूचना प्रतिको विश्वसनीयतामा वृद्धि हुने गरी काम गर्न आवश्यक देखिन्छ। जगत साउन्ड, रेडियो नेपाल, धनगढी।
मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली प्रभावकारी बन्दै सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न तिरो क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह गर्नुभएको छ। नेकपा एमालेका सचिव लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष आज त्रिभुवन विश्वविद्यालय त्रिविकास सम्बन्धन प्राप्त भई सुदूरपश्चिम प्रदेशमा सञ्चालित तेह्र क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न आग्रह गरेको हो। म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सड़क अवरूद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टे भीरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरूद्ध भएको हो। नेपाल विद्युत प्राधिकरणले पश्चिम चितवन र माढ़ी क्षेत्रमा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले हिजो सूचना जारी गर्दै गर्मीमा विद्युतको माग बढ़ेको भन्दै 6 घण्टा विद्युत अनियमित हुने तालिका सार्वजनिक गरेको हो। प्रतिबन्धित सेतो अण्डा नवलपरासीका विभिन्न स्थानका बजारहरूमा बिक्री भइरहेको पाइएको छ। भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा भित्रिने सेतो अण्डाको नियन्त्रण नहुँदा उपभोक्ताको स्वास्थ्यमा त असर परेको छ नै नेपाली अण्डाको बजार समेत प्रभावित भएको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको यो रिपोर्ट।
भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा भित्र नै प्रतिबन्धित सेतो अण्डा त्रिवेणी बजारका होटल तथा ससाना खाजा पसलदेखि किराना पसलमा छ्यापछ्याप्ती देखिएका छन्। कानूनत यो बन्देज भए पनि प्रहरी प्रशासनको आँखा छलेर अण्डा सीमाबाट नेपाल भित्रने गरेको छ। उसो त यस विषयमा प्रहरी प्रशासन बेखबर भने छैन, तर नियामक निकाय मुख दर्शक बनेर बसेको आरोप लाग्ने गरेको छ। दिनौ सयौं पर्यटक भित्रिने त्रिवेणीमा खुल्याम रूपमा प्रतिबन्धित सेतो अण्डा बिक्री भइरहँदा आम पर्यटक एवं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ। त्रिवेणीमा मात्र होइन, जिल्लाको गोपीगंज परासुदेखि अधिकांश ठाउँमा निर्वाध रूपमा सेतो अण्डा बेचबिखन भइरहेको छ। अनुगमन गर्ने सम्बन्धित नियामक निकायले प्रचारमुखी अनुगमन गरे पनि प्रतिबन्धित सेतो अण्डा बेचबिखनमा रोक लगाउन कसैको ध्यान पुगेको देखिँदैन। पटक पटक प्रहरी प्रशासन स्थानीय तह सीडीओलाई ध्यान आकर्षण गराई छलफल गर्दा यस विषयमा कसैले चासो नलिएको अण्डा उत्पादक संघ नवलपरासीका पूर्वाध्यक्ष गोविन्द थापाले बताउनु भयो।
हामी सेतो अण्डा लड्दा थाकिसकेको प्रहरीको एसपीसँगै बसेर कसैले वास्ता
गर्दैन। रोगको संक्रमणका कारण कानूनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ। बेला बेला तस्करहरूसँगै मिलेमतो भएको भन्ने टीका टिप्पणी भइरहँदा किसानहरूले सेतो अण्डा भित्रनुमा पनि आशंका व्यक्त गरेका छन्। किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको र यसले ठूलो असर पुगेको बर्दघाट 14 स्थित जीसी पोल्ट्री फार्मका संचालक हरि जीसीको भनाइ छ।
हामीले धेरै पटक चाहिँ जिल्ला समन्वय, जिल्ला प्रशासन, स्थानीय प्रशासन लगायत धेरै ठाउँमा ध्यान आकर्षण पनि गराएका छौँ, तर यसमा चाहिँ स्थानीय प्रशासन लगायत सम्पूर्ण निकायहरू एकदमै दर्शक भएर बसिदिँदा सेतो अण्डा जिल्लामा आयात भएको अवस्था छ, जसले गर्दा हामी किसानहरू अत्यन्त मारमा परेको अवस्था छ।
शस्त्र प्रहरी सीमा सुरेश सेपल बिलासपुरका एसपी सन्तोष रायमाझीले भारतीय सीमाबाट भित्रिने अवैध कुखुराको व्यापक रूपमा नियन्त्रण गरिएको भए पनि अनेक तौरले लुकाएर ल्याइने सेतो अण्डाको नियन्त्रणमा उल्लेख्य काम गर्न भने नसकिएको बताउनु भयो।
लुकाई छिपाई कता लगे होला, मैले त्यति यो अण्डाको चाहिँ आफैले बोर्डरमा चाहिँ देखाएको छैन, बजारमा त कहीँ कहीँ मैले देखाएको छु।
सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ, जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्न सक्ने आम कृषकहरूको भनाइ छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। झापाको दमकमा दुईजना महिला जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्। आज बिहान दमक नगरपालिका एक बरगाछे स्थित भित्री सड़क खण्डमा दमक एक बस्ने 47 वर्षीय सुनिता राई र सोही ठाउँ बस्ने 42 वर्षीय कविता राईलाई मर्निङ वाकका क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो। दुवैजना घाइतेलाई दमक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि आर्य न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाका केही क्षेत्रहरूमा रणनीतिक रूपमा सैन्य गतिविधि स्थगन गर्ने निर्णय गरेको छ। गाजामा विमानबाट 7 खेप राहत सामग्री खसालेपछि इजरायलले सो निर्णय गरेको हो। गाजालाई व्यापक मात्रामा भोकमरीले गाज्न थालेपछि पश्चिमा राष्ट्र तथा सहायता संस्थाहरूको दबावमा इजरायलले त्यस्तो निर्णय लिएको अनुमान गरिएको छ। गाजामा युद्ध शुरू भए ता भोकमरीले 127 जनाको ज्यान गइसकेको छ। ग्रीसको 5 स्थानमा वन डढेलो लाग्दा जनजीवन प्रभावित भएको छ। राजधानी एथेन्स भन्दा 30 किलोमिटर उत्तरी क्षेत्रमा लागेको डढेलोका कारण स्थानीय जनता अत्यन्त प्रभावित भएका भन्दै उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्। प्रचण्ड गर्मीका बीच जंगलमा लागेको डढेलोको धुवा र गन्ध राजधानी एथेन्ससम्म फैलिएपछि ग्रीस सरकारले आपतकालीन स्थितिसँग सामना गर्न युरोपेली संघसँग सहयोग मागेको छ। ग्रीसमा आज अधिकतम तापक्रम 44 डिग्री सेल्सियस पुग्ने र यस्तो अत्यधिक गर्मी सप्ताहन्तसम्म देशका धेरै भागमा कायम रहने पूर्वानुमान गरिएको छ। अब मौसम। हाल देशभर मनसुनी हावाको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाड़ी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा गड्याङगुडुङ चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा ठूलो पानी पर्ने पनि सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल र चीन बीचको उत्तरी नाका रसुवागढ़ीको मितेरी पुल पुनर्निर्माण कार्य शुरू। मौसम विज्ञान विभागले गर्ने मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली मनसुनजन्य विपद जोखिम न्यूनीकरणका क्षेत्रमा प्रभावकारी बन्दै र गाजाका केही क्षेत्रहरूमा रणनीतिक रूपमा सैन्य गतिविधि स्थगन गर्ने इजरायलको निर्णय। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।